यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। आयात विस्थापन र दिगो विकास लक्ष्य हासिल गर्न उद्यमशीलतालाई व्यापक बनाउनु पर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़। पहिरो खसेर बिहानदेखि अवरूद्ध काठमाडौँको नागढुङ्गा सड़कमा एकतर्फी सवारी आवागमन खुल्ला। संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मरमतका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौता। र इजरायली आक्रमणबाट गाजा क्षेत्रमा गत 24 घण्टामा कम्तीमा 50 प्यालेस्टाइनीको मृत्यु।
नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि, नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नजी, नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी, नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले साना साना पूँजीबाट उत्पादन वृद्धि हुने धेरै उद्योगहरू स्थापना र विस्तार गर्नुपर्ने बताउनु भएको छ। स्टार्टअप नेशन 2030 कार्यक्रमलाई आज काठमाडौँमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले नवीन र सृजनशील सोचका साथ युवा र महिलाहरूले कामका लागि विदेश नगई स्वदेशमै रोजगारी र आयका अवसर खोज्न सक्ने बताउनुभयो। उहाँले आन्तरिक उत्पादनबाट आयात विस्थापित गर्न, गरीबी हटाउन, राष्ट्रिय आत्मविश्वास वृद्धि गर्न र दिगो विकासका लक्ष्यहरू हासिल गर्न युवा उद्यमशीलतालाई व्यापक बनाउन जोड़ दिनुभयो।
सहकारी गर्दा गर्दै नजानेर भन्दा पनि गैर सहकारी तत्वहरू एक्लै उद्देश्यले प्रवेश गरेपछि त्यसले सहकारीप्रतिको सहकारी उद्देश्यप्रतिको निष्ठा रहेन। सहकारीको उद्देश्यप्रति बेइमानी गर्ने ढंगले केही मान्छेहरू प्रवेश गरे, तर पनि हामी सहकारीलाई फेरि पनि अगाडि बढाउँछौ, अगाडि बढाउनुपर्छ। त्यो विभिन्न क्षेत्रमा स्टार्टअप अगाडि जान सक्छ, इन्डस्ट्रीको क्षेत्रमा, कृषिको क्षेत्रमा, कृषि आधारित इन्डस्ट्रीहरू, कृषिको मोडर्नाइजेसनसँग सम्बन्धित र आधारित साना इन्डस्ट्रीहरूको स्थापना। अब हामी कहाँ एक ढंगले भन्ने हो भने स्टार्टअपका लागि अनुकूल वातावरण बनिया छ र राष्ट्रिय आत्मविश्वासको अभिवृद्धि यही स्टार्टअप मार्फत साना बिजनेसहरूको स्थापना मार्फत ती चिजहरू हुन सक्दछ।
उहाँले केही ठग तत्वहरू सहकारीमा छिरेर समग्र सहकारीलाई बदनाम गर्न खोजे पनि सरकारले सहकारीलाई राम्रोसँग अगाडि बढ़ाउने स्पष्ट पार्नुभयो। यस्तै उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले स्टार्टअप बिजनेसलाई अगाडि बढ़ाउन सबै प्रकारको सहयोग उपलब्ध गराउन सरकार तत्पर रहेको बताउनुभयो। अर्थमन्त्री पौडेलले युवाहरूलाई देशभित्र भविष्य खोज्न, राष्ट्र निर्माणको वाहक बनेर देशभित्रै रहेर योगदान गर्नका लागि सबैसँग आग्रह गर्नुभयो। उहाँले विनियोजित बजेटलाई अधिकतम सदुपयोगका लागि अग्रसर हुन पनि आग्रह गर्नुभयो। काठमाडौँको चन्द्रागिरी नगरपालिका 2 स्थित नागढुङ्गामा खसेको पहिरो हटाएपछि अहिले एकतर्फी सवारी आवागमन खुलेको छ। वर्षा जारी रहँदा पहिरो पन्छाउने र खस्ने क्रम जारी भएकाले आज बिहान 10:30 बजेदेखि पहिरो खसेर रोकिएको सड़क खुलाउन दिनभर समय लागेको हो। पानी थप परेको खण्डमा पुनः पहिरो खसेर अवरोध हुन सक्ने सम्भावना रहेको प्रहरीले जनाएको छ। सभामुख देवराज घिमिरेले संसदीय मामिला सांसदको मुख्य जिम्मेवारी हो भनेर महसुस गर्ने गरी काम गर्न संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूलाई आग्रह गर्नुभएको छ। प्रमुख सचेतकहरूसँग आज भएको छलफलमा सभामुख घिमिरेले संसद बैठक नभएका दिन संसदीय समितिका बैठक गरेर विचाराधीन विधेयकलाई निष्कर्षमा पुर्याउन प्रमुख सचेतकहरूले ख्याल गर्नुपर्ने बताउनुभयो। प्रतिनिधि सभाको भोलि बस्ने बैठकमा प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तरको कार्यसूची रहेको र त्यस कार्यक्रमलाई मर्यादित, व्यवस्थित र प्रभावकारी बनाउनका लागि भूमिका निर्वाह गर्न सभामुखले आग्रह गर्नुभएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले बताउनुभयो। बैठकमा प्रतिनिधि सभाको आगामी बैठक भदौ 11-12-13 गते गर्ने गरी प्रस्ताव गरिएको छ। यसै गरी प्रत्येक 15 दिनमा संसद बैठकको कार्यतालिका बनाएर प्रभावकारी रूपमा सञ्चालन गर्ने गरी छलफल भएको मुख्य सचेतक बर्तौलाले बताउनुभयो। संसदीय समितिमा विभिन्न विधेयक विचाराधीन अवस्थामा सभामुख घिमिरेले समितिले निर्णयार्थ काम गर्ने गरी संसदीय समितिका बैठकलाई पनि प्रभावकारी बनाउन आग्रह गर्नुभएको थियो। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले आम नागरिकका लागि चाँडै धरहरा खुल्ला गर्ने तयारी गरिरहेको बताउनु भएको छ। आज सिंहदरबार स्थित मन्त्रालयमा पूर्वाधार विषयमा लेख्ने पत्रकारहरूसँगको अन्तर्क्रियामा उहाँले सरकारको 100 दिनभित्रै धरहरा चढ़न मिल्ने गरी व्यवस्था मिलाउन लागि जानकारी दिनुभयो। काठमाडौँ उपत्यकाको फोहोर मैला व्यवस्थापनका लागि पनि मन्त्रालयले स्थानीय तहसँग आवश्यक छलफल गरिरहेको उपप्रधानमन्त्री सिंहले जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा वैज्ञानिक महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा आज मन्त्रालय र केन्द्रबीच हस्ताक्षर भएको छ। मन्त्रालयका तर्फबाट गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डाक्टर मदन उपाध्याय र केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतामा हस्ताक्षर गर्नुभयो। अस्पतालमा खेर गइरहेका उपकरण मर्मत गर्नका लागि सघाउन मन्त्री पौडेलले केही दिन अघि पुनसँग आग्रह गर्नुभएको थियो। त्यस लगत्तै मन्त्रालयले उनी नेतृत्वको केन्द्रसँग औपचारिक सम्झौता गरेको हो। हस्ताक्षर कार्यक्रममा मन्त्री प्रदीप पौडेलले अस्पतालमा मर्मत अभावमा उपयोगमा आउन नसकेका उपकरणलाई केन्द्रको सहयोगमा मर्मतपछि उपचार सेवामा आउने विश्वास व्यक्त गर्नुभयो। केन्द्रका प्रमुख पुनले राज्यले आफूहरूलाई विश्वास गरेर ठूलो जिम्मेवारी दिएको भन्दै खुशी प्रकट गर्नुभयो। केन्द्रका प्रमुख पुनले यसले आफूलाई हौसला दिएको भन्दै मन्त्री पौडेललाई धन्यवाद दिनुभयो। मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले शुरूआतमा 17 संघीय अस्पतालको उपकरणको अवस्थाबारे विवरण केन्द्रबाट प्राप्त भएपछि सम्बन्धित अस्पतालमै गएर केन्द्रले मर्मत थाल्ने बताउनुभयो। प्रतिनिधि सभाका सांसदहरूले गैरावासीय नेपाली नागरिकलाई पनि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको दायरामा समेट्नुपर्नेमा जोड़ दिनुभएको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकमा भ्रष्टाचार निवारण ऐन 2059 संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै सांसदहरूले गैरावासीय नेपाली नागरिकलाई आर्थिक र सांस्कृतिक अधिकार प्रदान गरिएकाले उनीहरूलाई पनि आर्थिक अनियमितता गरे अख्तियारले छानबिन गर्न सक्ने कानूनी व्यवस्था गर्नुपर्नेमा जोड़ दिनुभयो। बैठकमा गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार निवारण सम्बन्धी ऐन 2059 संशोधन गर्न बनेको विधेयकलाई चाँडै समितिबाट टुंग्याइदिन आग्रह गर्नुभयो। गृहमन्त्री लेखकले पनि गैरावासीय नेपाली नागरिकलाई आर्थिक अधिकार हुने भएकाले भ्रष्टाचार निवारण ऐन 2059 संशोधन गर्न बनेको विधेयकमा समेट्नुपर्ने बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले आज शिष्टाचार भेट गर्नुभएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको भेटमा आर्थिक व्यापार लगानी पर्यटन आदि द्विपक्षीय हितका विविध विषयमा सहयोग आदान प्रदान गर्न छलफल भएको हो। प्रधानमन्त्री ओलीले नेपालको विविध क्षेत्रको विकासमा दक्षिण कोरियाको सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो। राजदूत पार्कले प्रधानमन्त्री ओलीको कार्यकालको सफलताको कामना गर्नुभएको थियो। हुम्लाको चंखेली गाउँपालिकामा बोलेरो जीप दुर्घटनामा परि घाइते भएका 7 मध्ये गम्भीर घाइते भएका 4 थप उपचारका लागि हेलिकप्टर मार्फत सुर्खेत लगिएको छ। आज बिहान पालिकाको दारमा गौरी सल्ला मोडमा भएको जीप दुर्घटनामा परेका चालक सहित 3 दारमा स्वास्थ्य चौकीमा उपचार भइरहेको छ भने गम्भीर घाइते 4 हेलिकप्टर मार्फत सुर्खेत पठाइएको चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले बताउनुभयो। गैराती परेको अविरल वर्षाका कारण कञ्चनपुरको चौधर नदीमा आएको बाढ़ीले लालपुर कलुवापुर 33 केवी विद्युत प्रसारण लाइनको पोल बगाएको छ। बाढ़ीले पोल बगाएपछि जिल्लाको मध्यभागमा रहेका तीनवटा पालिकाहरू शुक्लाफाँटा बेलौरी र पुनर्वास नगरपालिकामा रातिबाट विद्युत सेवा अवरूद्ध भएको विद्युत प्रसारण केन्द्र महेन्द्रनगरका प्रमुख चुन्दुन कुमार श्रीवास्तवले जानकारी दिनुभयो। उहाँले बाढ़ीले चौधर नदीको किनारमा गाडिएको पोलको वरपरको माटो कटान गरेकाले पोल बगाउँदा समस्या आएको र तत्कालै आवश्यक सामग्री र उपकरण सहित प्राविधिक टोली खटाइएको बताउनुभयो। उहाँले अहिले साँझसम्म नै विद्युत सेवा सुचारू गरिने बताउनुभयो। निरन्तर वर्षाका कारण कैलालीका हुलाकी सड़क अवरूद्ध भएका छन्। वर्षापछि बाढ़ीका कारण ठाउँ ठाउँमा सड़क भत्किएका छन्। कैलाली गाउँपालिका 5 पुरानो मनिकापुर स्थित हुलाकी सड़क भत्किँदा आवागमन ठप्प भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो। निरन्तरको वर्षाका कारण पानीको सतह सड़कभन्दा माथि पुगेको छ। वर्षाका कारण कटैनी नदीमा पानीको वहाव बढ़दा कैलाली गाउँपालिका 5 पुरानो मनिकापुर बस्तीका 24 घर डुबानमा परेका छन्। उनीहरू आफन्त कहाँ बसेका छन्। 5 परिवारलाई ओडा नम्बर 5 कार्यालयमा राखिएको छ। गौरीगंगा नगरपालिकामा पनि केही घर डुबानमा परेका छन्। गौरीगंगा 7 महादेवा कमदा भगवानपुर र ओडा नम्बर 9 शंकरपुरका केही घर डुबानमा परेको सूचना अधिकारी जोशीले बताउनुभयो। दाङको तुलसीपुर स्थित दमार गाउँमा इनार सफा गर्ने क्रममा दुईजनाको मृत्यु भएको छ। आज बिहान इनार सफा गर्न भनेर पसेका तुलसीपुर उपमहानगरपालिका 13 दमार गाउँका 16 वर्षीय मुकेश विकर 38 वर्षीय रामबहादुर नेपालीको इनारभित्रै निसासिएर मृत्यु भएको हो। इनारभित्र फसेका उनीहरूलाई नेपाली सेनाको टोलीले उद्धारपछि तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा पुर्याए पनि उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो। बाँकेका राप्ती सोनारी र नरेनापुर क्षेत्रका राप्ती नदी नजिकका बस्ती उच्च जोखिममा छन्। नदीको कटानका कारण बस्ती जोखिममा परेपछि स्थानीय चिन्तित छन् भने बस्ती र खेतीयोग्य जमीन जोगाउनका लागि स्थानीयले तटबन्धको माग गरेका छन्। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
राप्ती सोनारी र नरेनापुर गाउँपालिकाको विषमपुर खल्ला झगडिया देवपुर पिप्रहवा सोनवर्षा लगायतका गाउँका बस्तीमा राप्ती नदीको भेल पस्ने खतरा छ। राप्तीमा अब ठूलो बाढ़ी आउनासाथ यी बस्तीहरू डुब्ने जोखिम उच्च छ। नदीको कटान तथा डुबान रोक्न निर्माण गरिएको अस्थायी तटबन्ध भत्किन शुरू भएसँगै स्थानीय त्रसित भएका छन्। स्थानीय दुर्गा प्रसाद पाण्डे:
बाँध फुटेपछि यो देवपुरा र पिप्रहवा दुई गाउँ बहुत नाजुकमा छ। त्यसपछि सोनवर्षा हो, त्यसपछि अरू गाउँ फुटेपछि पुरै बालुवा बालुवा हुन्छ।
तटबन्ध नहुँदा राप्तीको तल्लो तटीय क्षेत्रमा पर्ने राप्ती सोनारी नरेनापुर र डुडुवा गाउँपालिकामा सयौं बिघा खेतीयोग्य जमिन दिनहुँ कटान हुँदै आएको छ। नदीको कटानले खेतीयोग्य जमिन नासिँदै जाँदा समेत टुलुटुलु हेर्नुको विकल्प नभएको स्थानीयहरू बताउँछन्। यसलाई बेलैमा सम्बोधन नगरिए गाँस बाँस र कपास नै खुसिने चिन्ता उनीहरूमा छ। स्थानीय कालुराम थारू:
भोलिका दिनमा यहाँ बाँध कट्यो भने चाहिँ यहाँको पुरै खेतीयोग्य जग्गा जमिन मासेर जान्छ। धेरै गइसकेका छ र थोरै बचेको त्यो पनि जान्छ। गाँस बाँस जुन छ
स्थानीयले तत्काल थाई र भरपर्दो तटबन्धको व्यवस्था नभए आफूहरूको उठीभास हुने भन्दै हार गुहार गरिरहेका छन्। उनीहरूले स्थानीय जनप्रतिनिधि प्रदेश र संघीय संसदका प्रतिनिधि स्थानीय प्रशासन लगायतको ध्यानाकर्षण गराउँदै तत्काल थाई तटबन्ध गरिदिन माग गरेका छन्। स्थानीय रामाचल यादव:
थाई तटबन्ध चाहिँ पक्की चाहिँ हाम्रो लोगन की बस्ती जब रहिबै नकरी तो नेपाल सरकार से बन्ध से हामी लोगन कम जरुरी है। जब हाम्रो जीव न रही तो हाम्रो यहाँ देखबै न करबै तो रहिसे क्या फाइदा है।
निर्माण गरिएको अस्थायी तटबन्ध 2 वर्ष अघि राप्ती नदीमा आएको बाढ़ीले भत्काएर तहस नहस बनाइदिएको छ। बलियो तटबन्ध बनाउन स्थानीय सरकारले आवश्यक बजेट उपलब्ध गराउन नसक्ने बताइरहँदा प्रदेश र संघ सरकारले दायित्व बोध गर्नुपर्ने अवस्था छ। स्थानीय जनप्रतिनिधि रामलखन थारू:
तटबन्ध जुन भत्केको छ, जो हजारौं हजार बिघा हजारौं हजार जनताहरूको जो जीवधनको जुन जोखिममा परेको छ, यसलाई रक्षाको लागि सुनवाई भएन भनेपछि आगामी दिन राज्यको लागि निकै महँगो पर्नेछ।
राप्ती नदीले तीव्र रूपमा कटान गरिरहेकाले कुनै पनि बेला ठूलो विपत्ति निम्तिन सक्ने अवस्थालाई दृष्टिगत गरी थाई तटबन्धका लागि ध्यान जान जरूरी छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
रिपोर्टपछि अब अन्तर्राष्ट्रिय समाचार। इजरायलले गाजा क्षेत्रमा गरेको आक्रमणमा गत 24 घण्टामा कम्तीमा 50 प्यालेस्टिनीको मृत्यु भएको छ। आक्रमणमा परि 120 जना भन्दा बढ़ी घाइते भएका गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसैबीच अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेनले गाजा युद्ध विरामलाई टुंगोमा पुर्याउन सरोकारवालालाई आग्रह गर्नु भएको छ। इजरायल हमास युद्ध विराम गर्ने उद्देश्यका साथ मध्य पूर्वको भ्रमणमा निस्किनुभएका अमेरिकी विदेश मन्त्री ब्लिंकेनको भ्रमण सकिन लाग्दा समेत युद्ध विराम सम्झौता हुन नसकेपछि विदेश मन्त्रीले युद्ध विरामका लागि आग्रह गर्नुभएको हो। अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाले डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेद्वार कमला ह्यारिसलाई आफ्नो पूर्ण समर्थन रहेको बताउनु भएको छ। शिकागो राज्यमा भएको विशाल चुनावी सभालाई सम्बोधन गर्नुहुँदै उहाँले ह्यारिसको उम्मेद्वारीलाई समर्थन गर्न मतदाताहरूलाई आग्रह गर्नुभयो। ओबामाले आगामी नोभेम्बरमा हुने राष्ट्रपति चुनाव धेरै नजिक आइसकेकोले सम्पूर्ण डेमोक्रेटहरूलाई बाहिर निस्किएर ह्यारिसको पक्षमा समर्थन जुटाउन आह्वान समेत गर्नुभयो। राष्ट्रिय सर्वेक्षणले डोनाल्ड ट्रम्पमाथि कमला ह्यारिसको थोरै मात्र अग्रता रहेको देखाएको छ। यसैबीच सिकागो स्थित इजरायली वाणिज्य दूतावास बाहिर प्रदर्शन र झडप हुँदा त्यहाँको अवस्था तनावपूर्ण बनेको अन्तर्राष्ट्रिय प्रसारण संस्था बीबीसीले जनाएको छ। अब आर्थिक समाचार।
गत आर्थिक वर्षको बजेटमा उल्लेख भएका निजी क्षेत्र तथा अर्थतन्त्रसँग सम्बन्धित योजना एवं कार्यक्रम मध्ये करिब 25% मात्रै पूर्ण रूपमा कार्यान्वयनमा आएको देखिएको छ। नेपाल उद्योग परिसंघ सीएनआईले नेपाल आर्थिक पत्रकार समाज सृजन संघको सहकारीमा तयार पारेको बजेट वाच प्रतिवेदन अनुसार निजी क्षेत्र र अर्थतन्त्रसँग सम्बन्धित बजेटमा परेका 73 बुँदाहरूको वार्षिक कार्यान्वयन प्रगति कमजोर देखिएको उल्लेख छ। बजेटमा परेका 24.65% अर्थात 18 बुँदा पूर्ण कार्यान्वयनमा आएको, 69.86% अर्थात 51 बुँदा आंशिक कार्यान्वयनमा आएको र 5.47% अर्थात 4 बुँदाको कार्यान्वयन शून्य देखिएको उल्लेख छ। बजेट वाच प्रतिवेदन सार्वजनिक कार्यक्रममा मुख्य सचिव लीला देवी गढतौलाले सरकारको वार्षिक बजेट कार्यान्वयनका लागि सबै विषयगत मन्त्रालय तथा मातहतका निकायहरू जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो। कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले सरकारले वार्षिक बजेट मार्फत सार्वजनिक गरेका प्रतिबद्धता कार्यान्वयनको अवस्था हेर्नका लागि बजेट वाच शुरू गरिएको उल्लेख गर्दै अध्ययनले निकालेको निष्कर्ष नीति निर्माण तह र सरकारलाई समेत उपयोगी हुने बताउनुभयो। गत आर्थिक वर्षको बजेटमा परेका तर प्रगति नदेखिएका केही योजना तथा कार्यक्रमहरू चालू आर्थिक वर्षको बजेटमा पनि अटाएका छन् भने केही योजना तथा कार्यक्रमहरू वार्षिक बजेटबाट हटाइएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको पहलमा स्थापित लगानी कम्पनीले स्टार्टअप उद्यम विकासका क्षेत्रमा लगानी गर्ने भएको छ। बुधबार काठमाडौँमा आयोजित स्टार्टअप नेशन 2030 को उद्घाटन सत्रमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले 10 अर्ब पूँजीको लगानी कम्पनी स्थापना भएको उल्लेख गर्दै उक्त कम्पनीले नव परिवर्तन र उद्यमशीलता विकासमा लगानी गर्ने जानकारी दिनुभयो। मुलुकको आर्थिक विकास र समृद्धिका लागि आन्तरिक लगानीसँगै प्रत्यक्ष वैदेशिक लगानी पनि आवश्यक पर्ने बताउँदै अध्यक्ष ढकालले संस्थागत लगानी मार्फत ठूलो पुँजी जुटाएर लगानी कम्पनी स्थापना गरिएको उल्लेख गर्नुभयो। नेपाली शेयर बजारमा बुधबार नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार भएको छ। बुधबार नेप्से परिसूचक 2.11 अङ्कले बढेर 2,968.44 बिन्दुमा कायम भएको छ। यस दिन 337 कम्पनीहरूका 4,14,54,611 किता शेयरहरू 18,90,63,74,000 मूल्यमा किनबेच भएका छन्। बुधबारको कारोबारमा बैंकिङ, विकास बैंक, वित्त, लगानी र अन्य समूहका उपसूचकहरूको कारोबार बढेको छ भने अरू सबै समूहका उपसूचकहरू घटेका छन्। कारोबार रकमका आधारमा बुधबार हिमालयन रि इन्सुरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ भने कारोबार भएको शेयर संख्याको आधारमा कुमारी बैंक लिमिटेड अग्रस्थानमा रहेको छ। स्थानीय बजारमा बुधबार सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा समेत उकालो लागेको सुन बुधबार प्रति तोला 1,53,000 रुपियाँमा स्थानीय बजारमा कारोबार भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छाप भएको सुन प्रति तोला 1,53,000 कारोबार भएको छ। मंगलबार प्रति तोला 1,52,200 कारोबार भएको छाप भएको सुन बुधबार प्रति तोला 800 वृद्धि भई नयाँ रेकर्ड कायम भएको हो। धनुषामा गत आर्थिक वर्षमा 377 उद्योग बन्द भएका छन्। गत आर्थिक वर्षमा वाणिज्यतर्फ 259 तथा उद्योगतर्फ 118 उद्योग बन्द भएका घरेलु तथा सानो उद्योग कार्यालय धनुषाका प्रमुख किशोरी शरण यादवले जानकारी दिनुभयो। उद्योग बन्द हुँदा त्यहाँ कार्यरत करिब 9,000 भन्दा बढी कामदारहरू बेरोजगार भएका छन्। कार्यालयका अनुसार गत आर्थिक वर्षमा वाणिज्यतर्फ 1012 उद्योग दर्ता भएका छन् भने 2059 उद्योग नवीकरण र 164 उद्योगले पुँजी वृद्धि गरेका छन्।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। नेपाली कांग्रेस बाँकेले बुधबार पार्टी कार्यालय नेपालगंजमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा कांग्रेस नेता समेत रहनुभएका मन्त्री चौधरीले खेलाड़ीहरूलाई खेलमा टिकाई राख्न सरकारले विशेष कार्यक्रम ल्याउन लागेको बताउनुभयो। खेलाड़ीको वृत्ति विकासमा पनि सरकारले विशेष ध्यान दिनुका साथै सुर्खेतमा आगामी मंगिरमा हुन लागेको 10 राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन बाँकीको विशेष भूमिका रहने मन्त्री चौधरीले बताउनुभयो। युवाका लागि पनि मन्त्रालयले विशेष कार्यक्रम सञ्चालन गरेकाले त्यसमा जोडिएर लाभ लिन मन्त्री चौधरीको आग्रह थियो। नेपाली कांग्रेस बाँकीका सभापति नारायण प्रसाद गौरीले बाँके खेलकुदको उर्वर भूमि भएकाले विशेष ध्यान दिन मन्त्री चौधरी समक्ष आग्रह गर्नुभयो। नेपाल ओडीआई वरियतामा एक स्थान माथि उग्लिएको छ। क्यानाडा वरियतामा 2 स्थान तल झर्दा नेपालले वरियतामा 1 स्थान सुधार गरेको हो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले जारी गरेको पछिल्लो वरियता क्रममा नेपाल 16 स्थानमा उग्लिएको हो। यसअघि नेपाल 17 स्थानमा थियो। क्यानाडाले यूएमा केही महिना अघि भएको लीग 2 अन्तर्गतको त्रिकोणात्मक सिरिजमा 100% नतिजा निकाल्दै नेपाललाई वरियतापछि पारेको थियो। तर नेदरल्याण्डमा जारी त्रिकोणात्मक सिरिजको चारै खेलमा पराजित भएपछि क्यानाडाको वरियता खस्किएको हो। 2 स्थान खस्किएर क्यानाडा 18 स्थानमा पुगेको छ। एसोसिएट तर्फको शीर्ष स्थानमा स्कल्यान्ड रहेको छ। नेपाल भन्दा अघि रहेका एसोसिएट राष्ट्रमा स्कल्यान्ड, नेदरल्याण्ड र नामिबिया रहेका छन्। ओडीआई वरियताको शीर्ष स्थानमा भारत, 2 स्थानमा अस्ट्रेलिया र 3 स्थानमा दक्षिण अफ्रिका रहेका छन्। टी20आई तर्फ भने नेपाल 17 स्थानमा कायम रहेको छ। टी20आई को शीर्ष स्थानमा भारत कायम छ। मालदिवसलाई हराउँदै भूटानले काठमाडौँमा जारी साफ यू20 च्याम्पियनशीपको सेमी फाइनलमा पुग्ने सम्भावनालाई जीवित राखेको छ। 10 खेलाड़ीमा सीमित भएको भूटानले मालदिवसलाई बुधबारको सोमबीको खेलमा 2-1 गोलले पराजित गरेको छ। गोलकिपर तेन्जिङले डिबक्स बाहिर बल छोडेपछि उनलाई रेफ्रीले रातो कार्ड देखाउँदा भूटान 10 खेलाड़ीमा सीमित भएको थियो। सोमको पहिलो खेलमा भारतले भूटानलाई हराएको थियो। भारत र भूटानको समान 3 अङ्क भएको छ भने मालदिव्स अङ्कविहीन छ। समूहको अन्तिम खेल भारत र मालदिव्स बीच हुनेछ। प्रतियोगितामा बिहबार घरेलु टोली नेपाल र बंगलादेश बीच प्रतिस्पर्धा हुँदैछ। दुवै टोली पहिलो खेलमा श्रीलंकालाई पराजित गर्दै सेमी फाइनल पुगिसकेका छन्। बिहबार खेलमा समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय एवं। अब मौसम आगामी 24 घण्टामा सातै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा कोशी मधेश लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 29 डिग्री सेल्सियस, न्यूनतम 19 डिग्री सेल्सियस, वर्षा 38.5 मिलिमिटर। काठमाडौँको अधिकतम तापक्रम 24 डिग्री सेल्सियस, न्यूनतम 20.2 डिग्री सेल्सियस, वर्षा 44.9 मिलिमिटर। पोखराको अधिकतम तापक्रम 24 डिग्री सेल्सियस, न्यूनतम 21.2 डिग्री सेल्सियस, वर्षा 109.1 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 30.5 डिग्री सेल्सियस, न्यूनतम 24.1 डिग्री सेल्सियस, वर्षा 9.2 मिलिमिटर। दिपालको अधिकतम तापक्रम 31.6 डिग्री सेल्सियस, न्यूनतम 24.2 डिग्री सेल्सियस, वर्षा 13.5 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आयात विस्थापन र दिगो विकास लक्ष्य हासिल गर्न उद्यमशीलतालाई व्यापक बनाउनु पर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड। पहिरो खसेर बिहानदेखि अवरूद्ध काठमाडौँको नागढुङ्गा सड़कमा एकतर्फी सवारी आवागमन खुल्ला। संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मरमतका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौता। र इजरायली आक्रमणबाट गाजा क्षेत्रमा गत 24 घण्टामा कम्तीमा 50 प्यालेस्टिनीको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।